नाम विश्लेषण र विचार शुक्लाफाटा समाचार शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी विजयालक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। बारासिंह एफएम 102.2 बझाङको सयपाल एफएम 102.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
प्रदेश सरकारद्वारा प्रदेश प्रहरी गठनको प्रक्रियामा ढिलाइ,
निर्मला हत्याका अपराधीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने प्रहरी प्रमुख कुबेर कडायतको दावी,
कञ्चनपुरमा नयाँ आर्थिक वर्षको सुरुवातसँगै स्थानीय तहबी स्रोत बाँडफाँडमा विवाद,
कैलालीमा दर्ता भएका यातायात व्यवसाय समितिहरूले सम्पत्ति विवरण अझै बुझाएनन्,
तिब्बती मदिराको अनियन्त्रित प्रयोगले सेती नदीको मुहान र हिमाली क्षेत्रमा प्रदूषण बढ्दो,
प्रमुख प्रतिपक्षी दलका सांसदद्वारा प्रधानमन्त्रीको राजीनामा माग,
सरकारले गम्भीर रोग लागेर आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्तिलाई पनि भत्ता दिने,
र साफ च्याम्पियनसिपमा समूह ए अन्तर्गत नेपाल भोलि भुटानसँग खेल्ने।
सूचना यस आर्थिक वर्ष 75-76 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रतिफलमा आधारित प्रोत्साहन अनुदान 250 हेक्टर वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले हिमदत्त नगरपालिका 1, 2, 3, 18 र 19 तथा कृष्णपुर नगरपालिका 4, 5 र 6 का यस कार्यालयमा सूचीकृत भएका कृषक, कृषक समूहहरू, कृषि सहकारी संस्थाहरू, उपभोक्ता समूहहरू, निजी उद्यमीसँग सम्बन्ध कृषकहरूले व्यक्तिगत अथवा संस्थागत रूपमा यस कार्यालयको निर्धारित फर्मेट अनुसारको विवरण र आवश्यक कागजात सहित भाद्र 30 गते कार्यालय समयभित्र यस कार्यालयमा आवेदन दिन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। रित नपुगेको तथा म्याद नागी आएको आवेदन उप कुनै कारवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। थप जानकारीका लागि 0995-25-991, 98-58-751-665 र 98-58-751-366 सम्पर्क गर्न सकिनेछ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धान जोन कञ्चनपुर।
अब समाचार क्रम विस्तारमा। सुरक्षा चुनौती बढ्दै गएका बेला प्रदेश सरकारले प्रदेश प्रहरी गठनको प्रक्रिया थाल्न ढिलाइ गरेको छ। प्रदेश प्रहरी गठन भएपछि नेपाल प्रहरीलाई समेत शान्ति सुरक्षा कायम गर्न सजिलो हुने अपेक्षा गरिए पनि प्रदेश सरकारले गठनको प्रक्रिया सुरु गर्न नसकेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव निलकुमार न्यौपानेले प्रदेश प्रहरी गठनका लागि आवश्यक कानुनको मस्यौदा बनाउन गत साउन 23 गतेमा मन्त्री परिषदले सैद्धान्तिक सहमति दिइसकेको भए पनि सङ्घीय सरकारबाट कुनै मापदण्ड प्राप्त नभएको जानकारी दिनुभयो। मन्त्रालयले अहिले प्रदेश प्रहरी गठनका विषयमा आवश्यक छलफल र मस्यौदा तयार गर्ने काम गरिरहेकाले सङ्घीय सरकारबाट मापदण्ड लागू भएपछि प्रदेश प्रहरी ऐन बनाएर गठनको प्रक्रिया सुरु गरिने निमित्त सचिव न्यौपानेले जानकारी दिनुभयो। अहिले सङ्घीय सरकार मात रहेको नेपाल प्रहरी नै शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको छ। बढ्दो सुरक्षा चुनौतीका बीच पर्याप्त जनशक्ति अभावमा प्रदेश सरकारका मन्त्री, सभामुख, उपसभामुख लगायतका पदाधिकारी र मन्त्रालयको सुरक्षार्थ पनि नेपाल प्रहरीलाई खटाइएको छ। नेपाल प्रहरी सङ्घीय सरकार मात भएकाले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले समन्वयनकारी भूमिका बाहेक निर्देशनात्मक काम गर्न सकेको छैन।
कञ्चनपुरको भीमदत्त नगरपालिका दुईवल्टा खामकी 13 वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको झन्डै 1.5 महिना पुग्दैछ। निर्मलाको बलात्कारपछि हत्या भएको 42 दिन पुगिसक्दा पनि प्रहरीले वास्तविक हत्या र पत्ता लगाई सार्वजनिक गर्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिल्ली राज विष्टका छोरा किरण र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषबारे पनि सूक्ष्म अनुसन्धान भइरहेको बताएका छन्। आज कडायतले आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्। उनीहरूमाथि विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै अहिलेसम्मको अध्ययनमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने परिस्थिति नदेखिएको उहाँले बताउनुभयो। आफूहरूले विभिन्न तरिकाले उनीहरूलाई सोधपुछ गर्नेदेखि लिएर उनीहरूको सम्पर्कमा भएका हरेकसँगको कनेक्टिभिटी सबैको अध्ययन गरिरहेको एसपी कडायतले बताउनुभयो। यस्तै उहाँले निर्मला हत्याका अपराधीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने दावी समेत गर्नुभयो। यस्तै घटनाको अनुसन्धान भइरहेको बताउँदै उहाँले यस अघिको अध्ययन र पृष्ठपोषण ग्रहण गर्दै गहिरो अनुसन्धान गरिरहेको बताउनुभयो। अनुसन्धानमा जनताको सहयोग अपरिहार्य रहेको बताउँदै उहाँले जनताको साथ समर्थन निरन्तर हुनुपर्नेमा जोड दिनुभयो। अपराधी कुनै पनि हालतमा नउम्कने बताउँदै ढिला हुन सक्ने तर वास्तविक हत्या र सार्वजनिक गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कञ्चनपुरमा नयाँ आर्थिक वर्षको सुरुवातसँगै स्थानीय तहबीच स्रोत बाँडफाँडमा विवाद बढेको छ। सीमा क्षेत्रमा पर्ने नदी ताल उत्खनन बापतको राजस्व माछा मार्ने कर सङ्कलन लगायतका विषयको बाँडफाँड स्थानीय तहमा पिचिरो बन्दै गएको छ। भीमदत्त र महाकाली नगरपालिकाका बीच महाकाली नदीबाट निर्माण सामग्री उत्खनन माछा मार्ने र झुलुङ्गे पुलको करको बाँडफाँड नमिल्दा अहिलेसम्म ठेक्का हुन सकेको छैन। दुवै नगरपालिकाले कार्यदल निर्माण गरेर 50-50% बाँडफाँड गर्ने भने पनि कार्यपालिकाले उक्त निर्णय पास गरेको छैन। टेन्डर प्रक्रियामा लाग्ने खर्च नदी किनारका वडालाई दिनुपर्ने क्षतिपूर्ति र प्रदेश सरकारलाई तिर्नुपर्ने रकम कटाएर दुवै नगरपालिकाले 50-50% बाँड्ने प्रारम्भिक सहमति गरेका थिए। महाकाली नगरपालिकाको कार्यपालिकाले उक्त निर्णय पारित गरिसकेको छ। भीमदत्त नगरपालिकामा भने अझै उक्त निर्णय कार्यपालिकामा पेश हुन सकेको छैन। यो वडाध्यक्षको कार्यदलले बनाएको एउटा खाका हो। कार्यदलका सहभागी भीमदत्त नगरपालिका 17 वडाध्यक्ष हिमाल चन्दले भन्नुभयो, कार्यपालिकामा पेश भए पनि पारित हुने सम्भावना कम रहेको उहाँको भनाइरहेको छ। उहाँले प्राविधिक हिसाबले कता बढी प्रदूषण हुन्छ, बाटोघाटो कतातिर बढी प्रयोग हुन्छ र कुन नगरपालिका तर्फबाट बढी निर्माण सामग्री उत्खनन हुन्छ तिनै कुरा हेरेर पुनः छलफल गर्नुपर्ने बताउनुभयो। उहाँले भीमदत्त नगरपालिकामै बढी निर्माण सामग्री आउने भएकाले बढी राजस्व पाउनुपर्ने दावी समेत गर्नुभयो। तर उता महाकाली नगरपालिकाले पनि नदीबाट सबैभन्दा बढी प्रभावित दुधरा चाँदनी हुने भएकाले 50% पनि कम भएको जनाएको छ। महाकालीको बाढीको सबैभन्दा बढी क्षति आफूहरूले बेहोर्ने गरेको छलफलका लागि गठित कार्यदलका सदस्य समेत रहनुभएका महाकाली वडा नम्बर 1 वडाध्यक्ष अर्जुन दत्त भट्टले जानकारी दिनुभयो। उहाँले नदीको कटान तथा बाढीबाट वर्षेनी दुधरा चाँदनीले ठूलो क्षति बेहोर्नु परेका कारण त्यहाँबाट सङ्कलन हुने करको बढी अंश पाउनुपर्ने दावी समेत गर्नुभयो।
जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भएका यातायात व्यवसाय समितिहरूले आफ्नो संस्थाको चल तथा अचल सम्पत्तिको विवरण अझै बुझाएका छैनन्। प्रशासनले यातायात व्यवसाय समितिहरूलाई उनीहरूको चल तथा अचल सम्पत्ति र दायित्वको पूर्ण विवरण बुझाउन सूचना प्रकाशित गरेको एक महिनाभन्दा बढी भइसक्दासम्म पनि कुनै यातायात समितिले विवरण बुझाएका छैनन्। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार यातायात समितिहरूले सम्पत्ति तथा दायित्वको यकिन विवरण बुझाउने सन्दर्भमा अनौपचारिक रूपमा सुदूरपश्चिम बस व्यवसाय समिति बाहेक अन्यले जानकारी गराएका छैनन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी यादव बहादुर भण्डारीले सूचना प्रकाशन भएको लामो समय भए पनि कुनै पनि यातायात समितिले हालसम्म सम्पत्ति विवरण नबुझाएको बताउनुभयो। जिल्ला प्रशासन कार्यालय कैलालीले गत साउन 18 गते यातायात समितिहरूलाई चल तथा अचल सम्पत्ति तथा दायित्वको यकिन विवरण बुझाउन 35 सूचना निकालेको थियो। सोही सूचना अनुसार सम्पत्ति विवरण नबुझाए गृह मन्त्रालय निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले आवश्यक पहल चाल्ने सूचना अधिकारी भण्डारीले बताउनुभयो।
महिलाहरूको महान चाड हरितालिका तीज नजिकिएसँगै बजारमा सुनको अभाव हुँदा सुन खरिद गर्न नपाएर ग्राहकलाई रित्तै फर्काउनु परेको व्यवसायीहरूको गुनासो रहेको छ। कैलालीमा दैनिक 3-4 सुनको माग भए पनि अहिले हप्तामा नेपाल राष्ट्र बैङ्कले 1 मात्रै सुन उपलब्ध गराउँदै आएको छ। अवैध रूपमा आयात हुने सुनले कैलालीको मागलाई धान्दै आए पनि पछिल्लो समय सरकारले कडाई गर्दा 3 महिनादेखि व्यवसायीहरूले सुन पाएका छैनन्। यसै विषयमा सहकर्मी निर्मला खनाइतको यो रिपोर्ट।
हिन्दू महिलाको चाड हरितालिका नजिकिएसँगै को आधारमा सुनको आपूर्ति नभएपछि राजधानी लगायत मुलुकका विभिन्न जिल्लामा सुन अभाव देखिएको छ। सुन नपाएपछि सुनचाँदी पसलमा आएका ग्राहकहरू रित्ती हात फर्किन बाध्य छन्। पसलमा गहना अर्डर गर्न आएका ग्राहकहरूलाई उनीहरूको चाहना अनुसारको गहना दिन आफूहरू असमर्थ भएको व्यवसायीहरू बताउँछन्।
के सब सुनार अनि सुनचाँदी गर्न पसल सुनको त एकदमै अभावै अभाव छ। लसमै अहिले चाहिँ हामीले व्यापार गरिरहेका छौँ। कस्टमरहरू आउनुहुन्छ, अब सुन खोज्नुहुन्छ, सुन छैन, त्यसले गर्दाखेरि अब उहाँहरूले चाहे जस्तो गहना पनि दिन सकेका छैन अनि चाहे जस्तो उहाँहरूले माग अनुसारको हामीले सामानै दिन सकेका छैनौँ।
धनगढीको चौराहामा सुन व्यवसाय गर्दै आएका केशव सुनार माग अनुसारको सुन नआउँदा व्यापार घट्दै गएको बताउनुहुन्छ। उहाँले सुनको अभावमा ग्राहकहरूले ल्याएको सुनको मर्मत सम्भार गर्नु बाहेक नयाँ सुन दिन नसकिएको जानकारी दिनुभयो। सुनको सहज आपूर्तिका लागि पहल नहुँदा यस्तो समस्या सिर्जना भएको उहाँको भनाइ छ।
अहिले केन्द्रबाट सुन नआइरहेकोले हुँदाखेरि ग्राहकहरूलाई हामीले पुर्याउन सके माग पुरा गर्न सकिरहेको छैन। दिनौ जसो ग्राहकहरूलाई धेरै ग्राहकहरूलाई फर्काइरहेको छौँ।
धनगढीको एलएन चौकमा सुन पसल सञ्चालन गर्दै आउनुभएका गजेन्द्र सुनचाँदी गहना पसलका सञ्चालक गजेन्द्र सैजुले 4 बजारमा सुनको अभाव भएको बताउनुभयो। उहाँले हिन्दू महिलाको महान चाड हरितालीका नजिकिँदै जाँदा सुनको माग बढी भए पनि आपूर्ति नहुँदा दैनिक ग्राहकहरूलाई फर्काउन बाध्य भएको बताउनुभयो।
व्यापार बढी भयो होइन, अब समितिले टन वाइजमा दिने हो सुन, हप्तामा आउँछ, अब एकचोटि आएको सुन अब 10-12 पसललाई बाँड्नुपर्छ उसले हजुर. अब ग्राहकहरूलाई अब अहिले आएर चाहिँ अब अर्डर लिन बन्द भइहाल्यो. अब सुन आएन, सुन नभएपछि अर्डर कसरी लिने होइन. रेडिमेड भएको जति बेच्ने हो नयाँ अर्डरहरू नभए किनेको.
कैलालीमा 800 जनाले सुन चाँदी व्यवसाय गर्दै आएका छन्. जिल्लामा दैनिक 3-4 किलो सुनको माग भए पनि अहिले हप्तामा नेपाल राष्ट्र बैङ्कले 1 किलो सुन मात्रै उपलब्ध गराउँदै आएको सुन चाँदी व्यवसाय महासंघ कैलालीका अध्यक्ष कृष्ण बहादुर सोपले बताउनु भयो. उहाँले सुनको अभाव सुल्झाउनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको ध्यान आकर्षण गराएको जानकारी दिनुभयो. सरकारले दैनिक 22 वाणिज्य बैङ्कलाई नेपाल राष्ट्र बैङ्कको सुन आयात गरेर बजारमा बिक्री गर्न अनुमति दिए पनि बैंकले बजारमा दैनिक बिक्री गर्ने 20 किलो सुनले बजारको माग धान्न नसकेको बताउनु भयो. मुलुकमा वार्षिक 50 अर्ब रुपियाँको सुन कारोबार हुन्छ. आर्थिक वर्ष 2074-75 7,260 किलो सुन बैङ्किक प्रणालीबाट आयात भएको थियो. मागको आधारमा सुन बजारमा उपलब्ध नभएपछि कालो बजारीमा सुन किनबेच हुन थालेको भन्दै व्यवसायी चिन्तित बनेका छन्. सुग्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी.
समाचारमा पालो भएको छ श्रोता विचारको. पर्वको नाममा अर्काको देखासेखी गर्दै अमूल्य गरगहनाको प्रदर्शनी गर्नुलाई तपाईँ के भन्नुहुन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ. सुनौ श्रोता विचार.
पारसुणी पाण्डे. गरगहना भन्ने कुरो एउटा आवश्यक चिज पनि हो. कति बेला कुन ठाउँमा कसको स्थितिमा प्रयोग गर्ने भन्ने बारेमा प्रयोगकर्ताले पनि थाहा पाउनु जरुरी हुन्छ. प्रयोग गर्दा आफ्नो चाहिँ शान बढाउनको लागि मात्रै अरूलाई देखासेखी गराएर मोठ हुनु भन्ने एउटा समाजमा त्यो किसिमको आफूलाई चाहिँ त्यो बडप्पन देखाउनको लागि भन्दा पनि म सिम्पल मान्छे हो, जस्तै उखान छ, जो फलेको हुन्छ त्यो नुगेको हुन्छ भन्ने उखान छ. त्यो फलेको जो हो त्यो त वास्तविक सबैले थाहा भएकै हुन्छ. लगाएर सो गरेर मात्र ठुलो हुनु भन्ने कुरो पनि होइन. सङ्गीतमय कार्यक्रम गर्ने स्वाभाविक प्रक्रिया जाने भने त्यो अरू बेटर हुन्थ्यो जस्तो लाग्छ.
सुशीदेवी पाण्डे. गहना लगाएर फेसन देखाउने म त त्यस्तो प्रचलन राम्रो लाग्दैन मलाई. गहना देखाएर कसैलाई म ठुलो हुँ भन्ने स्थान देखाउनु नराम्रो हो. समाजमा धेरै गहना देखाएर आफू ठुलो हुँ भन्ने चाहिँ मन पर्दैन. आफू सामान्य परिवारमा सबै बराबर हुनुपर्छ भन्ने मेरो मान्यता छ. त्यस्तो महामारी गहना छैन मेरो पनि. गहना भए पनि म लगाउँदिन. एउटा सिम्पल एउटा श्रीमानले दिएको एउटा मङ्गलसूत्र र एउटा कानको मात्र औँठी त्यति लगाउने मात्र छ मेरो.
गरगहनाहरू प्रदर्शन गर्नु भनेको त्यसै राम्रो होइन भन्छु. यो प्रदर्शन गर्दाखेरि विभिन्न चोरी डकैती जस्ता यस्ता चाबीहरू बढ्दो अवस्थामा रहेको छ र भइ पनि राखेको छ. तर यो पर्वका नामले गहनाहरू प्रदर्शन गर्दाखेरि अब हुने मान्छेले त लाउँछन्, त्यही भएर यो पर्वमा जातले ठिक्कको लगाउँदा राम्रो होला जस्तो लाग्छ.
अब चाड पर्व संस्कार संस्कृति भन्ने कुरा यसलाई निरन्तरता दिनुपर्छ. समयअनुसार कतिपय कुराहरू परिमार्जित पनि गर्नुपर्छ. किनभने संस्कार संस्कृति र चाड पर्वहरू भन्ने कुरा मान्छेले बनाएका कुराहरू यो परिवर्तन गर्न नहुने अथवा छोड्नै नहुने हँगाल्नै नहुने भन्ने कुरा चाहिँ हुँदैन. यसलाई समय सापेक्ष परिवर्तन र यसमा भएका विकृतिहरूलाई सुधार गर्दै जानुपर्छ. चाड पर्वको नाममा आफ्नो गच्छे र आफ्नो हैसियत छ त्यो अनुसार मनाउने भन्दा पनि देखासुखी गरेर चाड पर्व मनाउने चलन बढ्दै गएको छ. यो पछि चाहिँ म चाहिँ अत्यन्त चिन्तित छु.
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार. तपाईँ अहिले शुक्लाफाटा एफएम 99.4 मेगार्ज, बारासिंह एफएम 102.2 मेगार्ज, बझाङको सैपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वायरल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ. समाचारमा पालो भएको छ विश्रामको. विश्रामपछि पुनः आउनेछौँ.
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर 7 को अनुरोध.
हालका केही दिनदेखि कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र बेतकोट नगरपालिकाका पशु वस्तुमा हरेत रोगको प्रकोप देखिएको र उक्त रोग छिट्टै एक पशुबाट अर्को पशुमा फैलिने भएकाले रोगको संक्रमण बढ्न नदिन निम्न उपायहरू अपनाउन अनुरोध गरिन्छ.
निरोगी पशुलाई रोगी पशुको सम्पर्क नगराउने.
रोग लागेका पशुको अलगै राखेर उपचार गराउने.
पशुको मुखमा घाउ भए र आहारा खान नसक्ने हुँदा नरम आहारा तथा झोल पदार्थहरू खुवाउने.
रोगको प्रभावकारी उपचार नभए पनि ज्वरो घटाउने खालका तथा घाउ सन्चो हुने खालका औषधि प्रयोग गर्ने.
रोग नफैलिएको तर रोग फैलिन सक्ने सम्भावना रहेका क्षेत्रमा प्रत्येक 6-6 महिनामा अनिवार्य खोरेत रोग विरुद्धको खोप लगाउने.
रोग लागेर सन्चो भएको पशुले समेत रोग सार्न सक्ने हुँदा यस्ता पशुलाई अलगै राख्ने व्यवस्था गर्ने.
र घरपालुवा पशुलाई छाडा नछोड्ने तथा छाडा पशु नियन्त्रण गरी व्यवस्थापन गर्ने.
भूमि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर 7
विशेषज्ञ डाक्टर दोगडा केदार भूमिराज फार्मेसी महेन्द्रनगरमा आउने बारे सूचना बीपी मेमोरियल ईएनटी अस्पताल काठमाडौँमा कार्यरत कन्सल्टेन्ट नाक कान घाँटी तथा थाइरोइडोग विशेषज्ञ डाक्टर सुभाष भट्ट एमबीबीएस एमएस कन्सल्टेन्ट ईएनटी सर्जन भाद्र 22 गते शुक्रबार तथा 23 गते शनिबारका दिन आउनुहुने भएकोले नाक कान घाँटी तथा थाइरोइड सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै आफ्नो नाम दर्ता गरी मौकाको फाइदा उठाउन हुन अनुरोध गरिन्छ। डाक्टर आउने मिति भाद्र 22 गते शुक्रबार तथा भाद्र 23 गते शनिबार। सम्पर्क स्थान दोगडा केदार भूमिराज फार्मेसी एन्ड क्लिनिक गल्ली नम्बर 1 होन्डा सोरुम नजिक महेन्द्रनगर कञ्चनपुर। सम्पर्क नम्बर 98057 93646 र 98 43 28 66 77।
विशेषज्ञ डाक्टर आउने बारे सूचना डाक्टर बद्री चापगाई एमबीबीएस एमडी डर्मा वरिष्ठ छाला कुष्ठ यौन रोग तथा सौन्दर्य विशेषज्ञ यही भाद्र 23 गते शनिबार आउनु हुने भएकाले सम्पर्क गर्नुहोला।
सम्पर्क स्थान आनन्द पोलिक्लिनिक प्राली गल्ली नम्बर 3 महेन्द्रनगर।
सम्पर्क नम्बर 0995227774 मोबाइल नम्बर 98 58 75 0774।
बाबा यसपालि मेरो बर्थडे कहाँ मनाउने?
सरप्राइज छ छोरी।
सरप्राइज भन्दै हुनुहुन्छ, यसपालि राम्रै सरप्राइज छ कि क्या हो?
आहा कति राम्रो रामा रोशन गेस्ट हाउस।
आहा नाम त राम्रै छ, नाम मात्रै राम्रो हो कि काम पनि राम्रो छ।
गोदावरी नगरपालिका 2 अत्तरिया महेन्द्रनगर रोड कृषि विकास बैङ्कको पछाडिपट्टि रहेको आहा कति राम्रो रामा रोशन गेस्ट हाउसमा त शान्त तथा एकान्त स्वस्थ वातावरणमा एसी रुम, एटेज रुम, पारिवारिक वातावरण भएको फ्यामिली रेस्टुरेन्ट तथा सेमिनार गोष्ठीका लागि पनि मिटिङ हलको व्यवस्थाका साथै सम्पूर्ण खानाका परिकार पनि पाइन्छ। प्रोप्राइटर काशीराम जयसी। सम्पर्क नम्बर 98 63 095 676।
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। कञ्चनपुरको भीमदत्त नगरपालिका स्वास्थ्य संस्थाहरूमा आज सुपरिवेक्षण गरिएको छ। भीमदत्त नगरपालिकाको सामाजिक विकास समितिले स्वास्थ्य संस्थाबाट सेवा प्रवाह, औषधि उपकरण, सेवा प्रवाहमा समस्या र सेवाग्राहीको गुनासा सम्बन्धी जानकारी लिन सुपरिवेक्षण गरिएको हो। भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख भीमबहादुर साहुको नेतृत्वमा गरिएको सुपरिवेक्षणमा सामाजिक विकास समितिका सभापति हरकसिंह धामी, प्रशासकीय अधिकृत हरिसिंह धामी, भीमदत्त नगरपालिकाका जनस्वास्थ्य निरीक्षक दिलाराम भट्ट, अनमी लीलावती भाट सुपरिवेक्षणमा सहभागी रहेका थिए। कार्यवाहक नगर प्रमुख साहुले स्वास्थ्य संस्था स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएका स्थानमा पनि सुपरिवेक्षण गरिएको जानकारी दिनुभयो। स्वास्थ्य संस्था, औषधि उपकरणको अवस्था, स्वास्थ्य कर्मीका समस्या, सेवाग्राहीका गुनासा लगायतका विषयमा निरीक्षण गरिएको कार्यवाहक नगर प्रमुख साहुले बताउनुभयो। भीमदत्त नगरपालिका वडा नम्बर 11, 12, 13, 16, 3, 7, 8, 9, 10 का स्वास्थ्य संस्थाको सुपरिवेक्षण गरिएको छ। भीमदत्त नगरपालिका 16 बर्थिङ सेन्टर सञ्चालन गरिएको छ। केही महिना अघि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको थियो। भीमदत्त नगरपालिका वडा नम्बर 12 स्वास्थ्य एकाइ, वडा नम्बर 8 वडा स्वास्थ्य एकाइ, 7 सहरी स्वास्थ्य एकाइ, 10 स्वास्थ्य चौकी, 9 सहरी स्वास्थ्य केन्द्र रहेका छन्। भीमदत्त नगरपालिका वडा नम्बर 9 बर्थिङ सेन्टर सञ्चालनका लागि प्रस्ताव गरिएको कार्यवाहक नगर प्रमुख साहुले जानकारी दिनुभयो। स्वास्थ्य संस्था सुपरिवेक्षणका क्रममा सम्बन्धित वडाका कार्यालयहरूको पनि निरीक्षण गरिएको छ। सुपरिवेक्षणका क्रममा कार्यवाहक नगर प्रमुख साहुले स्वास्थ्य संस्थामा प्रवाह हुने सेवा सुविधा सहज रूपमा प्रवाह गर्न निर्देशन दिनुभएको छ।
स्थानीय बासिन्दाको विरोध र विवादका कारण प्रदेश 7 प्रमुख 4 नगरपालिकाको फोहोर व्यवस्थापनका लागि निर्माण गर्ने भनिएको ल्यान्डफिल्ड साइटको काम अगाडि बढ्न सकेको छैन। धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, शुक्लफाटा र भीमदत्त नगरपालिकाको ल्यान्डफिल्ड साइट निर्माणको काममा ढिलाइ भएको हो। आयोजनाका अनुसार धनगढी उपमहानगरपालिका 2 सन्तोषी टोलमा करिब 57 करोडको लागतमा निर्माण गरिने डम्पिङ साइटका लागि 35 जग्गा खोजी भएको छ। जग्गा अधिग्रहण गर्न 12 करोड रकम निकासा भइसकेको क्षेत्रीय शहरी विकास आयोजना प्रमुख रवि
रविन्द्र बोहराले बताउनु भयो। डम्पिङ साइट नजिक पर्ने वडा नम्बर एकका केही परिवारले फोहोर थुपारिए वातावरण प्रदूषित हुने र दुर्गन्ध फैलिने भन्दै विरोध गरेको बोहराले बताउनु भयो। उहाँका अनुसार डिपिआर तयार पार्न दोस्रो पटक माटो परीक्षण गर्दा अवरोध भएको हो। जग्गा अधिकरणमा समेत केही घर परिवारबाट जग्गाको सट्टा जग्गा नै उपलब्ध गराउनु पर्ने माग आएको छ। जिल्ला जग्गा मूल्याङ्कन समितिले अधिकरणमा परेका परिवारलाई प्रतिकट्टा 2.5 लाख दिने निर्णय गरेको छ। धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले स्थानीय बासिन्दासँगको छलफल, अन्तर्क्रिया र विभिन्न स्थानको भ्रमणबाट उनीहरू सकारात्मक भइरहेकाले डम्पिङ साइट निर्माणका लागि अवरोध सिर्जना नहुने बताउनुभयो। उहाँले विरोधमा उत्रेका वडा नम्बर एकका केही परिवारलाई धनकुटाको डम्पिङ साइटको स्थलगत अवलोकन भ्रमणमा लैजान लागेको समेत जानकारी दिनुभयो।
दुई वर्ष अघि डोटीको डाक्टर केआई सिंह राजमार्गको कोराल खोलाको ओह्रालोमा सिलगढीका नवीन बोहरा दुर्घटनामा गम्भीर घाइते भए। दुर्घटनामा आफू बाँच्नुको कारण भने सडक छेउमा लगाइएको स्टिलको बार भएको उहाँले बताउनुभयो। मोटरसाइकल चिप्लेर बायाँतर्फको भिडतिर खस्नबाट सडक छेउमा लगाइएको स्टिल बारले मद्दत पुगेको उहाँले बताउनुभयो। पहाडी क्षेत्रमा स्टिल बारका कारण दुर्घटनाबाट ज्यान जोगिएका बोहरा जस्तै धेरै छन्। पछिल्लो समय सडक छेउमा लगाइएका स्टिल बारले दुर्घटना नहुँदै गएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय डोटीसँग रहेको छ। कार्यालयका अनुसार जिल्लामा सवारी दुर्घटनामा परि ज्यान बचेका मध्ये 35% स्टिल बारका कारणले जोगिएको बताएका छन्। पहाडी क्षेत्रमा अधिकांश दुर्घटना भिरबाट खसेर हुने गरेका छन्। त्यस्ता दुर्घटना रोक्न पछिल्लो समय स्टिल बारले निकै सहयोगीको भूमिका खेलेको छ। भिरतिर खस्नबाट बचाउने, अगाडि बढ्नलाई ध्यानकर्षण गर्ने कार्यमा स्टिल बार सहयोगी भएको उग्रतारा यातायात व्यवसाय समिति दिपायल काउन्टरका प्रमुख कृष्ण भट्टले बताउनुभयो।
अघि पछि अन्त चैतमा जन्त भन्ने उखान कोइरालीको संयुक्त बजार अनुगमन संयन्त्रसँग ठ्याक्कै मेल खान्छ। वर्षभरि कानमा तेल हालेर सुत्ने समिति ठुला चाडपर्वको बेला मात्रै जाने गरेको सर्वसाधारण उपभोक्ताहरूको आरोप रहेको छ। संयुक्त बजार अनुगमनको जिम्मा पाएको संयन्त्र निष्क्रिय बनेपछि उपभोक्ता मारमा परेका छन्। दशैँ तिहार जस्ता ठुला चाडपर्वका बेला प्रचारमुखी अनुगमनमा निस्कने संयुक्त बजार अनुगमन संयन्त्र अहिले के गर्दैछ भन्ने विषयमा सम्बन्धित निकाय पनि जानकार छैनन्। नियमित बजार अनुगमन नहुँदा उपभोक्ता मारमा पर्ने गरेका छन्। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन संयन्त्र निष्क्रिय भएपछि बजारमा कालोबजारी मौलाएको उपभोक्ताहरूको गुनासो रहेको छ। यसपटक पनि कहिले दशैं आउला र अनुगमन गराउला भनेर प्रशासन बसेको उपभोक्ताहरूको गुनासो रहेको छ। चाडपर्वका बेला भड्किलो र प्रचारमुखी अनुगमनमा निस्किने सम्बन्धित निकायहरू अरू बेला मौन बस्ने गरेको प्रति उपभोक्ताहरू मात्र होइन व्यवसायहरूलाई पनि चित्त बुझेको छैन। नियमित अनुगमन नहुँदा मापदण्ड अनुसार व्यापार व्यवसाय गरिरहेकाहरू मारमा पर्ने गरेको धनगढीका डेरी सञ्चालक आशिष बमले जानकारी दिनुभयो। एक दुई पटक हुने ठुलो बजार अनुगमनमा दोषी देखिएकाहरू सामान्य जरिवानामा छुट्ने गर्दा पनि कालो बजारी नरोकिएको उहाँको भनाइरहेको छ।
तिब्बती मदिराको अनियन्त्रित प्रयोगले सेती नदीको मुहान र हिमाली क्षेत्रमा प्रदूषण बढ्न थालेपछि बझाङको साइपल गाउँपालिकाले मदिरा आयातमा प्रतिबन्ध लगाएको छ। गत असारमा सम्पन्न दोस्रो गाउँसभाले नीतिगत निर्णय गरेर आर्थिक वर्ष 2075-76 मदिरा आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। बझाङको उरे भन्ज्याङ नाका हुँदै तिब्बतको तक्लाकोटबाट वार्षिक 3 करोड बराबरको मदिरा अवैध आयात हुने गरेको साइपल गाउँपालिकाको अनुमान रहेको छ। त्यो बाटो भएर करिब 25,000 भेडा चाङ्रा, 200 भन्दा बढी खच्चर, चौरी र भरिया मार्फत मदिरा बझाङ भित्रिने गर्छ। यसरी आयात भएको मदिरा आधा भन्दा बढी सेती नदीको मुहान आसपास र जडीबुटी संकलन क्षेत्र रहेको उच्च हिमाली भूभागमा खपत हुने गर्दछ। यर्सा तथा जडीबुटी संकलक उरे भन्ज्याङको बाटो भएर चीनको तिब्बत जाने यात्री र त्यस क्षेत्रका नदी किनारमा खुलिएका अस्थायी होटेलहरूले मदिराका खाली बोतल सेती नदीको मुहान क्षेत्रमा जथाभावी फाल्ने गरेका छन्। सिसाका बोतल र कुहिने तथा नकुहिने फोहोरहरू सेती नदीमा विसर्जन गर्ने गरेको कारण नदीमा फोहोर थुप्रिँदै गएको छ।
त्यसै गरी बाजुरा जिल्लाको गौमूल गाउँपालिकाभित्र मदिरा वितरण तथा सेवन व्यवस्थित बनाइएको छ। मदिरा सेवन गर्न चाहनेलाई अतिथि कार्डको व्यवस्था गरिएपछि गाउँपालिकाभित्र हुने घर झगडा कम भएको छ। स्थानीयसँगै गाउँमा आउने अतिथिहरूले निवेदन दिएपछि मात्र अतिथि मदिरा कार्ड पाउने गर्दछन्। गाउँपालिकाले स्वस्थ जीवनका लागि व्यवस्थित मदिरा सेवन भन्ने नाराका साथ अतिथि कार्ड लागू गर्ने गरेको छ। गाउँपालिकाले कस्तो व्यक्तिलाई सोकार दिने भनेर पहिचान समेत गर्दछ।
कञ्चनपुरको बेदकोट नगरपालिकाको वडा नम्बर 7 गाउँजीमा गौरा पर्व तथा महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा दुई दिने देउडा प्रतियोगिता सुरु भएको छ। बैजनाथ भजन कीर्तन समूह तथा सम्वाद समूह कञ्चनपुरको आयोजनामा उक्त देउडा प्रतियोगिता सञ्चालन भएको हो। यस विषयमा थप जानकारी दिन देउडा प्रतियोगिता स्थलबाट हाम्रा सहकर्मी जयदेव जोशी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। प्राविधिक कारणले गर्दा उहाँसँग हाम्रो सम्पर्क हुन सकेन। अब केही राष्ट्रिय खबर।
प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। संसदको आजको बैठकमा काङ्ग्रेस सांसद अमरेश कुमार सिंहले सरकारले संविधान उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गर्नुभएको हो। संविधानले नागरिकलाई बिना रोकटोक हिडुल गर्न स्वतन्त्रता दिए पनि सरकारले संविधान उल्लङ्घन गरेर स्वेच्छाचारी भएको उहाँले आरोप लगाउनुभयो। थाइल्यान्ड जान लागेका पूर्व लडाकु लेनिन विष्टलाई विमानस्थलबाट फर्काएको प्रसङ्गमा सांसद सिंहले प्रधानमन्त्रीको राजीनामा माग गर्नुभएको हो। यसैबीच सांसद सिंहले पर्यटन नियन्त्रणमा नै मृत्यु हुनु सरकारको गम्भीर लापरवाही भएको भन्दै घटनाको विषयमा सत्य तथ्य पत्ता लगाउन न्यायिक छानबिन गठन गर्न माग गरेका छन्। दिनअघि उप प्रधानमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका बाँकेको जानकी गाउँपालिका 6 30 वर्षका रामनोहर यादवको गत शुक्रबार राति प्रहरी नियन्त्रणमै रहेका बेला ज्यान गएको थियो।
सरकारले गम्भीर रोग लागेर आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्तिलाई भत्ता दिने भएको छ। सरकारले सङ्घीय संसदमा पेश गरेको सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2075 यस्तो व्यवस्था गरेको हो। विधेयकले अल्जाइमर, पार्किन्सन्स, स्पाइनल कर्ड इन्जुरी, ब्रेन हेमरेज, सुस्त मनस्थिति, पक्षघात, मानसिक अवस्था ठिक नभएको, अटिजम जस्ता रोगलाई गम्भीर प्रकृतिको भनेर परिभाषित गरेको छ। यस्ता रोगबाट ग्रसित भए आफ्नो हेरचाह आफै गर्न नसक्ने अवस्थामा रहेका भनेर चिकित्सकबाट प्रमाणित भएका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिने विधेयकमा उल्लेख छ। संविधानको धारा 43 उल्लेख भए बमोजिमको सामाजिक सुरक्षाको हक सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विधेयक संसदमा प्रस्तुत गर्नुभएको हो। यस्तै विधेयकले विभिन्न 10 जातिलाई पनि भत्ता दिने व्यवस्था गरेको छ। लोभ उन्मुख जातिको सूचीमा कुसुन्डा, राउटे, हायु, किसान, मेचे, बनकरिया, सुरेल, राजी, लोप्चा, कुसबडिया, पत्थरकट्टा, सिलकट, कुसबदिया र कुचबदिया रहेका छन्। यस्तै विधेयकमा अति विपन्न, लोप उन्मुख र नेपाल सरकारले तोकेका 5 वर्ष उमेर पुरा नगरेका बालबालिकालाई पनि सामाजिक सुरक्षा भत्ताको रूपमा बाल पोषण भत्ता उपलब्ध गराउने उल्लेख छ।
अब खेल खबर। साप च्याम्पियनसिप 2018 समूह ए अन्तर्गत भोलि नेपाल भुटानसँग खेल्दैछ। यो नेपालको दोस्रो खेल हो। बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भोलि स्थानीय समयअनुसार 4 खेल हुँदैछ। पहिलो खेलमा पाकिस्तानसँग 2-1 पराजित भएको नेपाल दोस्रो खेलमा भुटानलाई जसरी पनि जित्ने दाउमा रहेको छ। आफ्नो दोस्रो खेलको लागि नेपाल आज मध्याह शेख अजमल रङ्गशालामा अभ्यास सत्रमा सहभागी भएको थियो।
अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि।
प्रदेश सरकारद्वारा प्रदेश प्रहरी गठनको प्रक्रियामा ढिलाइ।
निर्मला हत्याका अपराधी कुनै पनि हालतमा उन्मुक्ति नपाउने प्रहरी प्रमुख कुबेर कडायतको दावी।
कञ्चनपुरमा नयाँ आर्थिक वर्षको सुरुवात सँगै स्थानीय तहबीच स्रोत बाँडफाँडमा विवाद।
कैलालीमा दर्ता भएका यातायात व्यवसाय समितिहरूले सम्पत्ति विवरण अझै बुझाएनन्।
तिब्बती मदिराको अनियन्त्रित प्रयोगले सेती नदीको मुहान र हिमाली क्षेत्रमा प्रदूषण बढ्दो।
प्रमुख प्रतिपक्षी दलका सांसदद्वारा प्रधानमन्त्रीको राजीनामा माग।
सरकारले गम्भीर रोग लागेर आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्तिलाई भत्ता दिने।
र साफ च्याम्पियनसिपमा समूह ए अन्तर्गत नेपाल भोलि भुटानसँग खेल्दै।
हस् त यो समाचार बुलेटिन सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए सुन्नु 5254 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।